आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसी अनि नमस्कार। श्रोता मित्र, आज पनि तपाईहरू परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति आफ्नो रेडियोको सेटको सामुनि आइपुगिसक्नु भएको छ होला। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु र आज पनि हामी धर्मशास्त्र बाइबलबाट केही आत्मिक कुराहरू सिक्न गइरहेका छौं र हामी निश्चय नै आशिषित हुनेछौ भन्ने मलाई विश्वास छ। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रस्थान 38 अध्यायबाट देख्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ होम बलिको वेदी, तामाको बाटा अर्थात काँसाको बाटा, चोक र मानिसहरूले चढाएका भेटीको योगफल वा जोड। टिप्पणी: यस अध्यायमा हामी अझै पवित्र स्थान वा जुनलाई हामी भेट हुने पाल पनि भन्दछौ त्यसमा हेरिरहेका छौं। 25 अध्यायदेखि यता पवित्र स्थान अर्थात भेट हुने पालको लागि हरेक विवरणसहित नक्सा रूपरेखा दिइएको थियो। अहिले बजलेल र उसका सहयोगीहरू त्यसको त्यस भवन बनाइरहेका छन्। वास्तवमा 38 अध्यायसम्म म बुझ्दछु कि भेट हुने पाल अर्थात पवित्र स्थान बनाइसकिएको छ, तर सुव्यवस्थित रूपमा स्थापित गरिएको छैन, राखिएको छैन। यस अध्यायले विशेष गरी बाहिर चोकतिर हाम्रो ध्यान आकर्षण गर्दछ। हामी गन्तीको पुस्तकमा देख्छौ इसरायलका सन्तानहरूले आफ्नो यात्रा अगाडि बढ़ाएका थिए। जब बादलको खामामा चल्न आरम्भ गर्दथे अनि सन्दुकलाई कानमा बोकेर पुजारीहरूले यात्रालाई अगुवाई गर्दथे, जब बादल रोकिन्थ्यो इसरायलीहरूले शिविर वा क्याम्प खड़ा गर्दथे, त्यस सन्दुकलाई उजाड स्थानको एक ठाउँमा राखिन्थ्यो र त्यसका वरिपरि भेट हुने पाल वा पवित्र स्थानका खड़ा गरिन्थ्यो र यसको छेउछेउको वरिपरि सुनले मोहरेका फल्याकहरू राखिन्थ्यो। छडहरू फल्याकका मुन्द्राहरूमा छिराइन्दथ्यो, घुसाइन्दथ्यो। त्यसले पवित्र स्थान वा भेट हुने पाललाई एकैसाथमा बाँध्दथ्यो। त्यसपछि फल्याकहरू माथि चार आवरण ढाक्ने पर्दाले छोपिन्थ्यो अर्थात सुतीको कपड़ा, बाख्राको छाला, भेड़ाको छाला र सिलको छाला। यो चाहिँ सुरक्षाको लागि थियो। पवित्र स्थान अर्थात भेट हुने पालको सुन्दरता भित्रबाट नै देखिनु पर्दथ्यो। यसमा भएका हरेक कुराले परमेश्वरलाई आराधना, स्तुति, धन्यवादको र हरेक व्यक्ति विशेषको निम्ति आशिषको हो भन्ने बताउँदछ। बाहिरी चोक वरिपरि सुतीका बारले बार लगाएका हुन्थे, जुन 100 हात लामो, 50 हात चौडाई थियो र त्यहाँ तामाको अर्थात काँसाको वेदी र काँसाको पानी हाल्ने बाटा थियो। यही नै पापको प्रश्न वा मामलाको ठिकठाक गरिन्दथ्यो अर्थात त्यही स्थानमै पापको प्रश्न वा पापको मामलाको मिलाइन्दथ्यो। पापी ढोकामा आउँथ्यो र त्यहाँ पापीको रूपमा खड़ा हुँदथ्यो। पुजारीले तिनलाई चोकमा डोर्याउँदथ्यो अनि पापीले आफ्नो दाहिने हात तिनले ल्याएको बलिदानको जनावरमाथि राख्नु पर्दथ्यो। यो चाहिँ भेड़ा वा बाख्रा हुनु पर्दथ्यो। त्यसपछि बलिदानको जनावर मारिन्दथ्यो र पुजारीले त्यसलाई वेदीमा चढाउँदथ्यो अनि त्यहाँसम्म मात्र जनताहरू वा मानिसहरू वा इसरायलीहरू जान सक्थे। त्यसपछि अगाडि आफ्नो पुजारीको उपस्थितिमा तिनी जान्थे। पुजारी
पानीको तामाको बाटामा रोकिनु पर्दथ्यो र आफ्नो हात गोडा धुनु पर्दथ्यो, तब मात्र पवित्र स्थानमा प्रवेश गर्न सक्दथे। पवित्र स्थानको विभागमा तीनवटा सामग्रीहरू राखेका हुन्थे, सुनको पानस, रोटी राख्ने टेबल र धूपको वेदी। यी सबैले आराधनाको उपासनाको बताउँदछ। अनि त्यसपछि अगाडि एउटा पर्दा आउँदथ्यो जुनले पवित्र स्थानलाई पवित्रको पनि पवित्र स्थान अर्थात महापवित्रको पनि पवित्र स्थानबाट अलग गर्दथ्यो, छुटाउँदथ्यो। अनि पुजारी पवित्रको पनि पवित्र स्थानमा अर्थात महापवित्र स्थानमा जान साहस गर्दैनथ्यो, किनकि तिनी त्यहाँ जान सक्दैनथे। त्यहाँ करारको सन्दूक र कृपा आसन राखेका हुन्थे र खालि प्रधान पुजारी मात्र त्यस विशेष कोठामा प्रवेश गर्थे र पूरा इसरायल राष्ट्रको प्रतिनिधिको रूपमा सालको खालि एकपल्ट मात्र जान्थे, त्यो पनि डराउँदै डराउँदै। आउनुहोस् सबभन्दा पहिले हामी हेरौं होम बलिको वेदी। काँसाको वेदीमा प्रतिस्थापन पशु बलिदान चढाइन्दथ्यो र पापको दण्ड गरिन्दथ्यो। यहाँ हरेक व्यक्ति विशेष वा राष्ट्र पाप समस्याको पाप मामलाको ठिक गर्न आउँदथे। जब यो वेदी बनाइयो कुनै पनि अर्को वेदी बनाउन सकिँदैनथ्यो, त्यो सदाको निम्ति थियो। यो चाहिँ परमेश्वर कहाँ पुग्ने बाटो वा एउटा पहुँच थियो। अनि यदि कहीँ कतै अर्को वेदी बनाइयो भने त्यो ईश्वर निन्दा थियो, यो विशिष्टताको स्थानमा थियो, किनभने पापको मामला वा पापको समस्या र पापको त्यो प्रश्न यहाँ नै ठिकठाक गरिन्थ्यो। अनि वेदीमा सिंहहरू हुन्थ्यो जुनले शक्तिको बताउँदछ अर्थात उद्धार गर्न ख्रिष्टको क्षमताको वा उहाँको शक्तिको बताउँछ। यस वेदीको देखरेख र पहुँच वा पुग्ने बाटोको बारेमा विवरण र निर्देशनहरू छन्। त्यहाँ त्यस वेदीको निम्ति भाँडाहरू, साना कचौराहरू, काँटाहरू र आगो राख्ने धुपौरोहरू थिए जुन तामाबाट बनिएका सामग्रीहरू थिए। याद राख्नुपर्ने महत्वपूर्ण कुरा चाहिँ पाप समस्याको कुरालाई मामलालाई ठिकठाक गर्ने यसको काम हो। यसपछि तामाको बाटाको देख्छौ, 38 अध्यायको पद 8 भनिएको छ, यहाँ यस प्रकार लेखिएको छ, तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीलाई दर्पणबाट काँसाका धुने भाँडा र त्यसका खुट्टा बनाए। यहाँ उल्लेखित दर्पण चाहिँ ऐना हो जुन तामाको धातुको हुन्थ्यो, यसलाई अधिक पिटेर टल्काइन्दथ्यो। मित्र, स्त्रीहरू बदलिएका छैनन्, तिनीहरूले ती दिनहरूमा पनि ऐना बोक्दथे। पानीको बाटा यी ऐनाहरूबाट बनिएको थियो। ऐनाले परमेश्वरको वचनको प्रतिनिधित्व गर्दछ। यो बाइबलले नै विश्वासीहरूलाई शुद्धिकरणको लागि उसको आवश्यकताको प्रकट गरिदिन्छ। बाटा त्यहाँ शुद्धिकरण गर्न राखिएको थियो, तर ऐनाले हाम्रो शरीर वा अनुहारको फोहोर गन्दगी मैलालाई सफा गर्दैन, न व्यवस्थाले हामीलाई उद्धार गर्न सक्दछ। हामीले सक्दो यसमा आफ्नो शरीर वा अनुहारलाई घिसाउन सक्छौ, रगेड्न सक्छौ, तापनि हाम्रो शरीरको मैलो अनुहारको गन्दगी फोहोर जाने छैन। तर इमानुएलको नसाबाट पूर्ण भएको रगतको पूर्ण झरना छ जहाँ पापीहरू डुबुल्की मार्न सक्छ र तिनीहरूका सम्पूर्ण पापका र दोषका दागबाट मुक्त हुन सक्छन्। यसपछि हामी देख्छौ चोक, पद 9-11 भनिएको छ, तब तिनले चोक बनाए, त्यसको दक्षिण भागको लमाई 100 हातको थियो र त्यसको मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू थिए। तिनका खम्बाहरू 20 र तिनका आधारहरू पनि 20 काँसाका थिए। खम्बाका अंकुशीहरू र तिनका फिताहरू चाहिँ चाँदीका थिए। उत्तरका भागको निम्ति पनि 100 हात लामा पर्दाहरू स्थिर र तिनका खम्बाहरू 20 र तिनका आधारहरू पनि 20 थिए। सबै काँसाका तर खम्बाहरूका अंकुशे र फिताहरू चाहिँ चाँदीका थिए। मित्र, सुतीको कपडाले ख्रिष्टको मानवताको बताउँदछ र यसले वास्तवमा मानिसलाई परमेश्वरबाट छुटाउँदथ्यो। एकजना प्रचारकको लेख मैले पढ़िरहेको थिएँ। त्यस प्रचारकले भने, हामीले गर्नुपर्ने कुरा नै येशु ख्रिष्टको शिक्षाहरूको पछ्याउनु हो र शान्ति विश्वमा आउनेछ। यदि हामीले ख्रिष्टको ईश्वरत्वको इन्कार गर्यौं भने तापनि, मित्र, यो कति पनि सत्य कुरा होइन। मित्र, मानिसको निम्ति रगत नबगाइकन कुनै शान्ति हुन सक्दैनथ्यो। त्यो सुतीको बार जुनले ख्रिष्टको मानवताको बताउँदछ, मानिसलाई परमेश्वरबाट अलग्याउँछ। ख्रिष्टको जीवनले हामी मानिसलाई उद्धार गर्न सक्दैन, यसले हामीलाई निन्दा गर्दछ। तर ख्रिष्टको मृत्युले हामीलाई उद्धार दिन्छ, बचाउँछ। यो कुरा याद राखौं मित्र, ख्रिष्टको शिक्षाले हामीलाई बचाउन सक्दैन, बरु क्रूसमा ख्रिष्टको मृत्युले हामीलाई बचाउँछ। त्यसले हामीलाई मोक्षा दिन्छ, उद्धार गर्दछ, त्यसले हामीलाई मुक्ति दिन सक्छ। त्यही नै कारण काँसको वेदी त्यहाँ थियो। सेतो सुतीको बारले मानिसलाई ईश्वरबाट अलग्यायो, परमेश्वरलाई मानिसबाट। यद्यपि उपयुक्त पवित्र स्थान वा भेट हुने पालको चूल घर चाँदीका भए पनि, वरिपरि लगाइने बारको लागि चूल घर चाहिँ पित्तलका अर्थात काँसाका थिए। हामीले पहिले नै देखिसकेका छौं कि पित्तल दण्डको धातु हो। प्रकाश एक अध्यायको 15 पदमा उल्लेखित ख्रिष्टको तस्वीरमा उहाँका खुट्टा काँसाको जस्तो देखाइएको छ। मित्र, म तपाईंलाई भन्छु, त्यो पापको दण्ड वा इन्साफ गरिनै पर्छ। मानिसले यो कुराको थाहा गर्नुपर्छ कि तिनी पापी हुन्, तिनी परमेश्वरको उपस्थितिमा आउन सक्दैनन् जबसम्म पापको प्रश्नको, पापको मामलाको ठिकठाक गरिँदैन। खामाको अंकुश र तिनको जोड्नीहरू चाँदीका थिए, अनि चाँदी चाहिँ उद्धार वा छुटकाराको धातु हो। बाहिर चोको वरिपरि लगाएका बारले मानिसलाई बाहिर राख्दथ्यो, तर परमेश्वरले उसको निम्ति, मानिसको निम्ति भित्र प्रवेश गर्ने बाटो बनाउनुभयो। उहाँले पापको इन्साफ गर्ने बाटो बनाउनुभयो र मानिसको लागि छुटकाराको, उद्धारको प्रबन्ध गर्नुभयो, ताकि तिनी ख्रिष्टको धार्मिकतामा पहिरन सकुन्। ओ, यो कस्तो तस्वीर छ! तपाई पवित्र स्थान वा भेट हुने पालमा हेर्न सक्नुहुन्छ र सुसमाचार पाउन सक्नुहुन्छ। परमेश्वरले हामीलाई तस्वीरको रूपमा यो दिनुभएको छ। त्यहाँ चोकमा प्रवेश गर्ने द्वार थियो, ढोका थियो। मानिस वरिपरि घेरा लगाइएको पर्दाको बारमाथि चढ़ेर बाहिर चोकमा आउन सक्दैनथ्यो, तिनी गेट वा ढोकाबाट आउनु पर्दथ्यो। 18 पदमा भनिएको छ, चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्नेको काम भएको निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपड़ाको बनिएको थियो। त्यसको लम्बाई 20 हात र उचाई चोकका पर्दाको बराबर 5 हातको थियो। यी सबै सामानहरू र रंगहरूले ख्रिष्टको व्यक्तिको बताउँछ। हामीले यसको बारेमा अघिल्ला दिनहरूमा देखिसकेका छौं। मित्र, यो ढोका बाहिरको चोकमा प्रवेश गर्ने कुनै अर्को ढोका थिएन। यो फराकिलो प्रवेशद्वार ढोका थियो, जहाँ कुनै पनि पापी व्यक्तिहरू छिर्न सक्दथे, प्रवेश गर्न सक्दथे। तर यो प्रवेशद्वार चाहिँ, प्रवेश ढोका चाहिँ केवल यो एउटै मात्र थियो। ख्रिष्टले भन्नुभयो, उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। मतलब उहाँ सत्य र जीवनमा डोर्याउने बाटो हुनुहुन्छ। म त्यस ढोकालाई बाटोको रूपमा सोच्न मन पराउँछु। परमेश्वरको उपस्थितिमा डोर्याउने अर्को ढोका चाहिँ पवित्र स्थानमा डोर्याउने ढोका हो। म त्यसलाई सत्यको रूपमा सोच्न मन पराउँछु। ख्रिष्टले यी यो कुरा पनि भन्नुभयो कि यदि हामी परमेश्वरलाई आराधना गर्न गइरहेका छौं भने हामीले उहाँलाई आत्मा र सत्यतामा पुज्नु पर्नेछ। त्यसपछि पवित्रको पनि पवित्र स्थानमा अर्थात महापवित्र स्थानमा जाने प्रवेशद्वार चाहिँ पर्दालाई छिचोलेर जानु पर्दथ्यो, अनि त्यो पर्दाले चाहिँ येशु ख्रिष्टको जीवनको बताउँदछ, जुन क्रूसमा उहाँले त्याग्नुभयो, अर्पण गर्नुभयो। जब उहाँ मर्नुभयो, पर्दा टुप्पोदेखि फेदसम्म दुई फ्याकमा च्यातियो। यो कुराको संकेत गर्दछ कि परमेश्वर कहाँ जाने बाटो अहिले खुल्ला भयो, उघारियो। त्यहाँ कुनै बाधा दिने, छेक्ने कुरा छैन। त्यो जीवन हो। ख्रिष्ट बाटो हुनुहुन्छ, सत्य हुनुहुन्छ र जीवन हुनुहुन्छ। कोही पनि परमेश्वर पिता कहाँ उहाँद्वारा बाहेक आउन सक्दैन। व्यक्ति विशेष इसरायलीहरूको प्रश्नको सम्बन्धमा म तपाईहरूको ध्यान आकर्षण गर्न चाहन्छु। इसरायल राष्ट्रलाई पुत्र भनिएको छ। परमेश्वरले कहिले पनि व्यक्ति विशेष इसरायलहरूलाई पुत्र वा छोरा भन्नु भएन। प्रश्न यो थियो र आज पनि यो प्रश्न छ, यहुदी को थिए वा को हो? के यहुदी त्यही हो जो यहुदी जातिमा जन्म भएको छ, वा तिनको धर्मले आस्थाले यहुदी बनाउँछ? पुरानो नियममा यहुदी हुनलाई हामी यहुदी भएर नै जन्मनु पर्दथ्यो, अनि परमेश्वरले प्रबन्ध बनाउनुभयो कि हरेकले उद्धार वा छुटकारा पाउनै पर्दथ्यो, जुनको अर्थ हो हरेक व्यक्ति विशेष नयाँ जन्म पाएको हुनु पर्दथ्यो। इसरायल अर्थात यहुदी चुनिएका राष्ट्र वा जाति थियो, तर हरेक व्यक्ति विशेषले उद्धार पाउनु पर्दथ्यो व्यक्तिगत रूपमा। पद 25 र 26 भनिएको छ, समुदायमा गन्ती भएका मानिसहरूका चाँदी पवित्र स्थानको सेकेलको हिसाब अनुसार 100 तोडा र 1775 सेकेलको थियो। जति जना 20 वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूमा गनिएका थिए ती 603,550 मानिसहरू हरेकबाट एक एक बेका अर्थात पवित्र स्थानको सेकेलको हिसाबले आधा सेकेल थियो। हजुर, इसरायलीहरूले चाँदी ल्याए किनभने यो उद्धार वा छुटकाराको धातु थियो, किनभने हरेक इसरायलीहरू ग्रहण योग्य हुनलाई उद्धार पाउनु पर्दछ, छुटकारा पाउनु पर्दछ। यो हामी ख्रिष्टको बहुमूल्य रगतद्वारा उद्धार वा छुटकारा पाएका छौं, जुन सुन चाँदी भन्दा अनमोल छ। अहिले हरेक इसरायली यहुदी व्यक्ति विशेष छुटकारा वा उद्धार पाएका थिएनन्, खालि इसरायल राष्ट्रको बाँकी रहेका भक्तजनहरूले मात्र छुटकारा पाए वा उद्धार पाए। जसरी कि सबै मण्डली अथवा चर्चका सदस्यहरू उद्धार पाएका बचेका हुँदैनन्, मित्र आज अति नै कम संख्यामा चर्च सदस्यहरू उद्धार पाएका छन्। धेरै आत्मा गुमाएका पाखण्डीहरू मात्र छन्, तिनीहरूले उद्धार पाएका छैनन्। हामीले उद्धार पाउनै पर्छ, अनि इसरायलका सन्तानहरूले व्यक्तिगत रूपमा उद्धार पाउनु परेको थियो। 27 पदमा भनिएको छ, 100 तोडा चाहिँ पवित्र स्थान र पर्दाका आधारहरू ढाल्नको निम्ति थियो, सब आधारहरूमा 100 तोडा थियो, एक आधारको निम्ति 1 तोडा। चुल घरहरू उद्धारको पैसाबाट बनाइएको थियो, त्यहाँ नै उपयुक्त पाल वा पवित्र स्थान राखिएको थियो। यो उद्धारमा आश्रित छ, हरेक व्यक्ति विशेष व्यक्तिगत रूपमा उद्धारको ग्रहण गर्नुपर्नेछ जुन येशु ख्रिष्टमा छ। हामीले उद्धार वा छुटकाराको दाम चुकाउनु पर्छ, त्यो के हो? यो सुन र चाँदी होइन, शर्त एउटै मात्र छ, हामी त्यसको प्यासी हुनुपर्छ, भोका हुनुपर्छ कि हामी त्यो जीवनको पानीको पिउन चाहन्छौ। यो सित्तैमा हो, उद्धार मुक्ति सित्तैमा हो, तर उही समयमा यो सस्तो होइन। यसको निम्ति परमेश्वरले सम्पूर्ण धन सम्पत्ति भन्दा कति धेरै धेरै दामको तिर्नुभयो, मूल्य तिर्नुभयो। उहाँले आफ्नै पुत्र प्रभु येशु ख्रीष्टलाई क्रूसमा हाम्रो उद्धारको छुटकाराको लागि मर्नलाई दिनुभयो। हामी उहाँको रगतद्वारा उद्धार पाएका छौं, छुटकारा पाएका छौं, छुटकारा पाएका छौं, र उहाँको रगतले मात्र हामी उद्धार पाउन सक्दछौं र छुटकारा पाउन सक्छौं। प्रभु आफ्नो वचन अध्ययनमा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
यो खुसीको दिन, यो आशाको दिन हो, यो उत्सवको दिन, यो जयध्वनि मानवको लागि हो। यो क्रिसमसको दिन, यो खुसीको दिन, यो आशाको दिन हो, यो उत्सवको दिन, यो जयध्वनि मानवको लागि हो। Yeah.
को दिन हो, यो उत्सवको दिन, यो जयध्वनि दिन मानव सबको लागि हो।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।